नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलादेखि हामी एउटा उपन्यास लिएर आइपुगेका छौं। तारिणी प्रसाद कोरेलाले अनुवाद गर्नुभएको भगवती चरण वर्माको उपन्यास चित्रलेखा हामीले आजदेखि सुन्ने उपन्यास हो। यसको मौलिक लेखनी हिन्दी भाषामा भएको थियो, यसलाई नेपालीमा तारिणी प्रसाद कोरेलाले अनुवाद गर्नुभएको हो। सम्भ्रान्त वकिल परिवारमा 30 अगस्त 1903 प्रतिभा सम्पन्न कवि र लेखक भगवती चरण वर्माको जन्म भयो। प्रयाग विश्वविद्यालयबाट बीए एलएलबी का परीक्षाहरूमा उत्तीर्ण भई वकालत पनि गर्नुभयो, तर साहित्यको सेवाबाट उहाँ कहिले पनि विमुख हुनु भएन। 30 वर्षको उमेरमा 1933 सर्वप्रथम उहाँको युगान्तकारी उपन्यास चित्रलेखा पाठकहरू समक्ष आयो। उहाँका अन्य प्रसिद्ध उपन्यास 3 वर्ष टेढे मेढे रास्ते, भूले बिस्री चित्र, आखिरी दाउ र टुटे खेलौना हुन्। तर वर्माजीको ख्याति जति चित्रलेखाबाट बढ्यो त्यति अरूबाट कमै छ भनेर यो पुस्तकको शुरूआतमा लेखिएको छ। भगवती चरण वर्माको उपन्यास चित्रलेखा नेपालीमा अनुवाद तारिणी प्रसाद कोरेलाद्वारा भएको यो पुस्तकको पहिलो उपक्रमणिकाबाट अब वाचन शुरू हुन्छ। श्वेताङ्कले सोधे र पाप नै महाप्रभु रत्नाम्बर मानव कुनै गहिरो निद्राबाट झस्कनुभयो। उहाँले श्वेताङ्कलाई पटक पटक बहुतै गौरले हेर्नुभयो। पाप बहुतै कठिन प्रश्न हो बत्स, तर साथी बहुतै स्वाभाविक पनि। तिमी सोच्छौ पाप के हो? यति भनेर रत्नाम्बरले केही बेरसम्म कुलाहलले व्याप्त पाटलिपुत्रतिर हेर्नुभयो। गगन चुम्बनको अभिमान गर्ने यसका ठूल्ठूला प्रसाद अरुणिमाको धमिलो प्रकाशमा अझै देखिँदै थियो। हो, पापको परिभाषा गर्ने चेष्टा मैले पनि कैयौं पटक गरेको छु, तर सदा असफल भएको छु। पाप के हो र त्यसको निवास कहाँ छ? यो एउटा बहुतै कठिन समस्या हो जसलाई मैले आजसम्म समाधान गर्न सकेको छैन। अविकल परिश्रम गरेर अनुभवको सागरमा बगेर पनि जुन समस्याको हल गर्न सकिनँ त्यो कुरा म कुन किसिमले तिमीलाई सम्झाउ? रत्नाम्बरले फेरि भन्नुभयो, तर श्वेताङ्क, यदि तिमी पाप जान्न नै चाहन्छौ भने तिमीले संसार खोज्नुपर्छ। यो गर्न तिमी तयार छौ भने सम्भव छ पाप जान्न सकौंला। श्वेताङ्कले रत्नाम्बरको अगाडि मस्तक नुहाउँदै भने, महाप्रभुको अनुमान ठिक हो। रत्नाम्बरको मुहार प्रसन्नताले दीप्त भयो। संसारमा भौतारिएर अनुभव प्राप्त गर्न तिमीहरूलाई छाडिदिनुहोस् भन्दा पहिले मैले तिमीहरूलाई सबै परिस्थितिबाट विज्ञ गराइदिनु आवश्यक छ। यस नगरका दुईजना महानुभावहरूसँग म यथेष्ट परिचित छु र यो कार्य पूरा गर्नका निमित्त तिमीलाई यी दुईजना सहायताको आवश्यकता पर्नेछ। एउटा योगी हुन्, अर्को भोगी। योगीको नाम हो कुमार गिरी र भोगीको नाम हो बीजगुप्त। यी दुवैको जीवनले उनीहरूको जीवन स्रोतसँगै बग्नुपर्छ। दुवै शिष्य एकैसाथ उत्तर दिए, स्वीकार छ। विशाल देव, तिमी ब्राह्मण हौ र तिमीलाई ध्यान तथा आराधनामा अनुरक्ति छ, त्यसकारण तिमीले कुमारगिरीको शिष्य बन्नु उचित छ। र श्वेताङ्क, तिमी क्षेत्रीय हौ, तिमीलाई संसारमा अनुरक्ति छ, त्यसकारण तिमीले बीजगुप्तको सेवक हुनुपर्छ। दुवै शिष्यले एकैसाथ उत्तर दिए, स्वीकार छ। तिमीहरू दुवैको मार्ग निर्धारित भयो, अब म बाँकी बसेँ। तिमीहरू मेरो चिन्ता नगर, जीवनमा अनुभवको उति नै आवश्यकता छ जति उपासनाको। तिमीहरू अनुभव प्राप्त गर, म तपस्या गर्नेछु। आजको 1 वर्षपछि तिमी दुवैले मसँग यहीँ भेट्नु, अनि त्यसबेला फेरिदेखि हामी आफ्नो निर्धारित कार्यक्रममा हिँड्न सक्नेछौँ। तर एउटा कुरा नबिर्से, जुन कुरा अध्ययनबाट बुझ्न सकिन्न त्यसलाई अनुभवबाट बुझ्ने प्रयत्न गर्नका निमित्त नै म दुवैलाई संसारमा पठाउँदैछु। तर यो अनुभवमा तिमीहरू आफै नबगे यसको ध्यान राख्नुपर्छ। संसारको लहरको वास्तविक गतिमा तिमीहरू दुवैजनाले बुझ्नुपर्छ। कहीँ आफै त्यसमा डुबिने त होइन भन्ने त्यसबेला ध्यान राख्नुपर्छ। श्वेताङ्कले विशाल देवलाई हेरेर विशाल देवले श्वेताङ्कलाई केही बेर मौन बसेर रत्नाम्बरले फेरि भन्न लाग्नुभयो, जुन परिस्थितिमा तिमीहरू जाँदैछौ त्यसको पहिलेदेखि नै म परिचय गराइदिन्छु। कुमारगिरी योगी हुन्, संसारको समस्त वासनाका उप विजय पाइसकेको छु भन्ने उनलाई विश्वास छ। संसारबाट उनलाई विरक्ति छ र उनको मतानुसार सुखलाई पनि बुझिसकेका छन्। उनमा तेज छ र प्रताप छ, उनमा शारीरिक बल र आत्मीय बल छ। अरूहरूको भनाइअनुसार उनले ममत्वलाई वशीभूत गरिसकेका छन्। कुमारगिरी युवा छन्, तर यौवन र विरागको सम्मिश्रणले उनीमा एक अलौकिक शक्ति उत्पन्न गरिदिएको छ। संयम उनको साधन हो र स्वर्ग उनको लक्ष्य। विशालदेव, तिनै कुमारगिरी तिम्रा हुनेछन्। र श्वेताङ्क बीजगुप्त भोगी छन्। उनको हृदयमा यौवनको उमङ्ग छ र आँखामा मादकताको लागि उनको विशाल अट्टालिकामा भोगविलास नाचिरहन्छ। रत्नजडित मदिराका पात्रहरूमा नै उनको जीवनको सम्पूर्ण सुख रहेको छ। वैभव र उल्लासको तरङ्गमा ऊ खेलकुद गर्दछ। उनीसँग ऐश्वर्यको अभाव छैन, उनमा सौन्दर्य छ र उनको हृदयमा संसारका समस्त वासनाको निवास। उनको ढोकामा मातङ्ग झुम्बिरहन्छ। उनको भवनमा सौन्दर्यको मतले लोलाएका नर्तकीहरूको मृत्यु भइरहन्छ। ईश्वरमा उनलाई विश्वास छैन, सायद उनले कहिले ईश्वरको विषयमा सोचेकासम्म छैनन् क्यार। स्वर्ग तथा नर्कको उनलाई कुनै चिन्ता छैन। आमोद र प्रमोद नै उनको जीवनको साधन हो र लक्ष्य पनि त्यही हो। तिनै बीजगुप्तको सेवक तिमीले बन्नु परेको छ। श्वेताङ्क, तिमीलाई स्वीकार छ? महाप्रभुको आज्ञा शिरोधार्य छ। श्वेताङ्क एकपटक आफ्नो कल्पनाभन्दा टाढा रहेको ऐश्वर्यको अनुभव गर्न चाहन्थे। विशालदेव, तिमीलाई स्वीकार छ? महाप्रभुको आज्ञा शिरोधार्य छ। विशालदेव एकपटक यौवन र विराकको मिश्रणबाट उत्पन्न शक्तिको महत्व बुझ्न चाहन्थे। लौ त यस्तै हुन्छ, यति भनेर रत्नाम्बर उभिए। भोलिपल्ट कुटी खाली भएको थियो। गुरु साधनाको शुष्क क्षेत्रमा र शिष्य अथाह संसारमा निस्किए। सल्केको मदिराको पात्रलाई चित्रलेखाको मुखमा छुवाउँदै बीजगुप्तले भने, चित्रलेखा, जीवनको सुख के हो थाहा छ? चित्रलेखाको अर्धनिमिलित आँखामा मादकता थियो र उनको अरुण कपोलमा उल्लास, यौवनको उमङ्गमा सौन्दर्य नाचिरहेको थियो, आलिङ्गनको पासमा बास्ना हाँस्दै थियो। चित्रलेखाले मदिराको एक घुटको पिइन्, त्यसपछि उनी मुसुक्का हाँसिन्। एक क्षणका निम्ति उनको ओठले बीजगुप्तको ओठसँग मौन भाषामा केही कुरा गर्यो अनि सुस्तरी उनले उत्तर दिए, मस्ती। त्यसबेला प्रातः आधा रात बितिसकेको थियो। बीजगुप्तको भवन सहस्रौं दीपशिखाले आलोकित थियो। टोकामा सहनाईमा बिहाग बज्दै थियो। नगरकी सर्वसुन्दरी नर्तकीसँग सामन्त बीजगुप्त आफ्नो भवनमा यौवनको उमङ्गमा निमग्न थियो र बाहिर घना अन्धकारमा सारा विश्व थियो। बीजगुप्त हाँसे, सोच्छु चित्रलेखा, यौवनको अन्त कस्तो पो हुने हो? चित्रलेखा पनि हाँसिन्, तर त्यो आँसु क्षणिक थियो। त्यो मिठो र उल्लास भरिएको आँसु अचानक नै वेदना मिश्रित गम्भीरतामा परिणत हुन गयो। उनले पनि सायद कुनै वखत यही प्रश्नको उत्तर पाउने चेष्टा गरेकी थिइन्, तर प्रश्न यति भयानक थियो कि उनले त्यसमा धेरै बेरसम्म सोच्न सकेकी थिएनन्। उनको कपाल रिङ्न लागेको थियो अनि त्यसपछि मदिराको पात्रमा त्यस समयका निम्ति उनले त्यो दुःखद विचारलाई डुबाइदिएकी थिइन्। आज एकाएक फेरि उही प्रश्न सुनेर उनी झस्किन्, जीवित मृत्यु, जीवित मृत्यु होइन, यो असम्भव। यौवनको अन्त हो एक अज्ञात अन्धकार, र त्यस अज्ञात अन्धकारको खाडलमा के लुकेको छ त्यो न मलाई थाहा छ न मलाई त्यो जान्ने कुनै इच्छा नै छ। भूत र भविष्य यी दुवै कल्पनाका वस्तु हुन्, यीसँग हामीलाई कुनै प्रयोजन छैन। वर्तमान हाम्रो अगाडि छ र त्यहाँ। बीजगुप्त थामिए, सायद उनी अगाडिका शब्द खोज्न लागेका थिए। त त्यहाँ उल्लास विलास छ, संसारको समस्त दुःख छ, यौवनको सार छ, चित्रलेखाले हाँस्दै वाक्य पूरा गरिदिन्। बिजगुप्तले चित्रलेखालाई आलिङ्गन पासमा अँगालेर भने, तिमी मेरो मादकता हौ। चित्रलेखाले उत्तर दिइन्, र तिमी मेरो उन्माद हौ। चित्रलेखा वेश्या थिइनन्, उनी केवल नर्तकी थिइन्। पाटलिपुत्रकी असाधारण सुन्दरी नर्तकीले वेश्यावृत्ति स्वीकार नगर्नु यो कुरा स्वयं नै असाधारण थियो, तर यसका कारण थिए र उनको गत जीवनसँग ती कारणहरूको घनिष्ठ सम्बन्ध थियो। चित्रलेखा ब्राह्मण विधवा थिइन्, उनी त्यसबेला विधवा भएकी थिइन् जुन बेला उनको उमेर 18 वर्षको थियो। विधवा भएपछि संयम नै उनको नियम हुन गएको थियो, तर यो कुरा धेरै दिनसम्म रहिरहन सकेन। एक दिन उनको जीवनमा कृष्णादित्यले प्रवेश गरे। कृष्णादित्य क्षत्रिय र शूद्रका वर्णशंकर पुत्र थिए। कृष्णादित्य एक सुन्दर नवयुवक थिए र उसको सौन्दर्यमा एक विशेष प्रकारको आकर्षण थियो। कृष्णादित्यले विधवा चित्रलेखाको तपस्या भङ्ग गरिदिए। सुन्दरी चित्रलेखाको थिचिए किचिएर रहेको यौवन विकसित हुन गयो। विरागको तेज उल्लासको चमकले छोपियो। चित्रलेखाको जीवनको स्रोत बदलिन गयो। कृष्णादित्यले चित्रलेखाबाट वचन प्राप्त गरे, हामी दुवैजना जीवित रहन्छौँ, सँगसँगै रहनेछौँ, कसैले पनि हामीलाई छुट्याउन सक्ने छैन। चित्रलेखाले कृष्णादित्यको शपथमा विश्वास गरेकी थिइन्। त्यसपछि जे हुनुपर्थ्यो त्यही भयो। चित्रलेखा गर्भवती हुन गइन्, गुप्त प्रेम संसारमा प्रकट हुन गयो। कृष्णादित्यका पिताले कृष्णादित्यलाई निकालिदिए र चित्रलेखाका पिताले चित्रलेखालाई। सम्पन्न पिताको पुत्र कृष्णादित्य गर्भवती सुन्दरी चित्रलेखालाई लिएर भिखारी झैं समाजको कोलाहलमा निस्कियो। त्याज्य नवयुवकका लागि समाजको भर्त्सना र अपमान असह्य भयो। यो अपमानजनक जीवनभन्दा उसले मृत्यु बढ्दा प्रिय सम्झियो। बाँकी बचिन् चित्रलेखा, उनलाई एक नर्तकीले आफै कहाँ आश्रय दिए। चित्रलेखाको एक पुत्र भयो, तर जन्मिना साथै उसले संसारलाई छाडिदियो। चित्रलेखाको कण्ठ कोमल थियो र शरीर सुन्दर। जुन नर्तकीले उसलाई आश्रय दिएकी थिइन् तिनले उनलाई नृत्य तथा संगीत कलाको शिक्षा दिइन्। त्यसपछि चित्रलेखा पनि नर्तकी भइन्। अब बच्यो भोगविलास। चित्रलेखाले फेरि एकपटक वैधव्यको संयमता पालन गर्ने प्रयत्न गरिन्। कृष्णादित्य र कृष्णादित्यको पुत्र दुवै चित्रलेखाका जीवनमा आए अनि गए, तर दुवैले आफ्नो आफ्नो स्मृति उनको हृदय पटलमा छाडेर गए। पाटलिपुत्रको जुन जनसमुदाय चित्रलेखाको पैरमा लुटुपुटु गर्दै थियो, तर चित्रलेखाले संयमको तेजबाट उत्पन्न कान्तिलाई सँगालेर राखिन्। ठूल्ठूला शक्तिशाली सरदार र लक्षाधीश नवयुवकहरू उनको प्रणयको प्यासी थिए, तर त्यसलाई कसैले पनि पाउन सकेन। जनसमुदायका अगाडि ती असाधारण सुन्दरी आउँथिन् र विद्युत चाहिँ चम्किएर तिनीहरूको माझबाट उनी लोप हुन्थिन्। जसले एकपटक उनलाई देख्थ्यो उसलाई एकपटक फेरि त्यसलाई हेर्ने अमिट चाहना उत्पन्न हुन्थ्यो। एक दिन बीजगुप्त चित्रलेखाको नृत्य हेर्न गए। नाच्दा नाच्दै चित्रलेखाको दृष्टि बीजगुप्तमा पर्न गयो। एक्कासी उनको मुहार श्रीहीन भयो। उनलाई यस्तो लाग्यो मानौ कृष्णादित्य स्वर्गबाट उत्रिएर उनको नृत्य हेर्न आएका छन्। उनी रोकिन् र आफूलाई र आफ्नो अगाडि बसेका जनसमुदायलाई बिर्सिएर एकपटक बीजगुप्तलाई हेर्न लागिन्। बीजगुप्त युवक थिए, उनको उमेर प्राय 25 वर्षको थियो। चित्रलेखाको सौन्दर्यबाट वशीभूत भएर ऊ पनि एकटक उनलाई हेरिरहेका थिए। उनको आँखा चित्रलेखाको आँखासँग जुद्यो। जनसमुदायका आँखा त्यस व्यक्तितिर फर्किए जसलाई चित्रलेखा हेरिरहेकी थिइन्। मानिसका मुखबाट अचानक निस्कियो, अरे यिनी त बीजगुप्त पो हुन् त।
मारे
चित्रलेखाले पनि यो सुनिन्। आफ्नो भूलमा उनलाई परिताप त भयो नै, तर त्योभन्दा बढ्ता क्रोध उत्पन्न भयो। बीजगुप्तबाट आँखा हटाएर उनी नृत्य गर्न लागिन्। नृत्य समाप्त भएपछि बीजगुप्त चित्रलेखाको सामुन्ने गए। उनले भने कि कुनै समय मलाई तपाईँको दर्शन पाउने सौभाग्य तपाईँको घरमा प्राप्त हुन सक्ला। चित्रलेखाले बीजगुप्तलाई हेरिन्। उनी हाँसिदिन्। अह, मैले व्यक्तिसँग भेट्ने गरेकी छैन, म त केवल समुदायको सामुन्ने आउँछु, मेरो जीवनसँग व्यक्तिको कुनै सम्बन्ध छैन। बीजगुप्तको आशामा तुषारापात भयो, उनको प्रफुल्ल मुहार खिस्रिक्क पर्यो। तैपनि उनले साहस गरे। व्यक्तिबाट नै समुदाय बन्छ, समुदायको प्यास त्यसको प्रत्येकको प्यास हो। अनि यो भेद किन? भेद जान्न चाहन्छौ भने सुन। जसलाई मानिसहरू समुदायको उल्लास भन्दछन्, त्यो समुदायका व्यक्तिका रुदनको संग्रह हो। निर्बल व्यक्तिहरूको वेदना संगठित भएर समुदायद्वारा उत्पन्न क्रान्तिको रूप धारण गर्न सक्दछ। यति मात्र होइन, समुदायबाट हानि हुने कुनै सम्भावना हुँदैन, तर व्यक्तिको ममत्व भाव भने भयोत्पादक केन्द्र बन्न सक्छ। बीजगुप्त प्रेम गर्न गएका थिए, दर्शन बारे तर्क गर्न होइन। उनले भने, त्यसो भए मेरा निम्ति तपाईँको ढोका बन्द छ भन्ने सम्झौ त। चित्रलेखाले उही गम्भीरता र शुष्क भावले उत्तर दिइन्। व्यक्तिका निम्ति हो, तर यदि व्यक्ति समुदायको भाग हो भने होइन। बीजगुप्तको मुहारमा निराशाको दमिलो मुस्कुराहट देखियो। व्यक्तित्व नै जीवनमा प्रधान छ र व्यक्तिबाट नै समुदाय बन्छ। यदि व्यक्ति वर्जित छ भने त्यस व्यक्तिको समुदायको भाग बन्नु आफ्नै अपमान गर्नु हो। यति भनेर उनी तीर झैँ निस्किए। बीजगुप्त गए, तर चित्रलेखाको हृदयमा उनले एक किसिमको हलचल मच्चाएर गए। दिन बित्दै गयो, तर चित्रलेखाले बीजगुप्तलाई फेरि देखिनन्। कृत्रिम उपेक्षा सुस्तरी हट्दै गयो, अनि चित्रलेखाको हृदयमा बीजगुप्तको स्मृति प्रबल हुन लाग्यो। नृत्य भवनमा बसेका दर्शकहरूमा उनको आँखा बीजगुप्तलाई नित्य खोज्दै थिए, तर अन्त्यमा त्यसले निराश हुनुपर्थ्यो। लाख रोप्न चेष्टा गर्दा पनि अभिलाषा प्रबल हुँदै गयो। एक दिन चित्रलेखाले आफ्नी दासीलाई सोधिन्, यो नगरमा बीजगुप्त नाम गरेको कुनै व्यक्ति बस्छ? दासीले उत्तर दिइन्, बीजगुप्तलाई नचिन्नेको छ र उनी यस नगरका सबैभन्दा सुन्दर तथा प्रभावशाली युवक सामन्त हुन्। चित्रलेखाले दासीलाई एक पत्र दिइन् र बीजगुप्तलाई दिन भनिन्। दासीले बीजगुप्तलाई त्यो पत्र दिइन्। त्यसमा लेखिएको थियो, बहुतै सोच विचारपछि चित्रलेखा यस निष्कर्षमा पुगेकी छ कि केवल एक व्यक्ति मात्र उसको जीवनमा हुन सक्छ, र त्यो व्यक्ति बीजगुप्त हो। पत्र पढ्नासाथ बीजगुप्तले आफ्नो शरीरमा सुखको नजानिदो कम्पनको अनुभव गरे। त्यही दिनदेखि यी दुवै आपसमा मिले, तर तैपनि चित्रलेखा वेश्य थिएनन्। बीजगुप्तले हाँसेर भने, मादकता र उन्माद यी दुवै सदा साथ रहेका छन् र रहनेछन्। चित्रलेखा, हामी दुवै कति सुखी छौं। त्यसबेला चित्रलेखा पनि हाँसिरहेकी थिइन्। त्यसै बेला सनाई बज्न बन्द भयो। प्रहरीले उच्च स्वरमा भन्यो, श्रीमान ढोकामा अतिथि आउनुभएको छ, जो आज्ञा। बीजगुप्तले आलिङ्गन पासलाई खोकुलो पारिदिए। चित्रलेखाले पर सरेर बसिन्। बीजगुप्तले परिचारिकालाई भने, अतिथिहरूलाई यहीँ आउन देऊ। यति भनेर उनले मदिराको पात्र रित्याइदिए। अर्धरात्रिको बेला को अतिथि आयो होलान्? बीजगुप्त यसै विषयमा सोच्दै थिए। त्यसै वखत श्वेताङ्कका साथ रत्नाम्बरले बीजगुप्तको केली गृहमा प्रवेश गर्नुभयो। रत्नाम्बरलाई देखेपछि बीजगुप्तले उठेर अभिवादन गरे र चित्रलेखाले मस्तक नुहाइन्। केली गृहलाई एकपटक राम्ररी हेरिसकेपछि रत्नाम्बरको आँखा चित्रलेखामा अड्यो। एकछिनसम्म थामिएर रत्नाम्बरले भन्नुभयो, नगरकी सर्वसुन्दरी तथा पवित्र नर्तकी अर्धरात्रिको बेलामा बीजगुप्तको केली गृहमा आश्चर्य लाग्दछ। यति भनेर रत्नाम्बर आसनमा बस्नुभयो। श्वेताङ्क उभिने रहे। बीजगुप्तले रत्नाम्बरसँग सोधे, कुन कारणले गर्दा महाप्रभुले यस दासका उप यस समय कृपा गर्ने कष्ट उठाउनु भएको? रत्नाम्बर हाँस्नुभयो, बीजगुप्त तिमीलाई म सबै कुरा स्पष्ट रूपले भन्दछु। आज मेरा यी शिष्यले मसँग प्रश्न गरे कि पाप के हो, म यसको उत्तर दिन असमर्थ छु। तिमी मेरो सहायता गर्न सक्दछौ, तिमी मेरो शिष्य भइसकेका हो। मैले कहिले पनि तिमीसँग कुनै गुरु दक्षिणा लिइनँ। पापलाई थाहा पाउनका निमित्त ब्रह्मचारीको कुटी उपयुक्त स्थान होइन, संसारको भोगविलासमा नै पाप थाहा पाउन सकिन्छ। तिम्रो भवन र तिम्रो समाज यिनीहरूबाट श्वेताङ्कलाई परिचित गराउन आवश्यक छ, त्यसकारण मैले श्वेताङ्कलाई तिम्रो छेउ सेवकको रूपमा उपस्थित गराएको छु। म चाहन्छु तिमी यिनलाई सेवकको रूपमा स्वीकार गर, तर एउटा कुरा यो पनि याद राखे, यिनी तिम्रा गुरुभाइ पनि हुन सक्दछन्। म महाप्रभुको आज्ञा शिरोधार्य छ। बीजगुप्तले आफ्नो शिर नुहाए। लौ त म जान्छु, मेरो एउटा काम समाप्त भयो। र श्वेताङ्क, यो याद राख्नु कि बीजगुप्त तिम्रो मालिक हुन् र तिमी उनका सेवक। यस वैभवलाई भोग गर अनि पापलाई थाहा पाउने प्रयत्न गर। असल र खराब यी सबै तिम्रा अगाडि आउनेछन्। तर यो कुरामा ध्यान राख्नु कि असल त्यही वस्तु हो जो तिम्रा लागि असल होस् र साथै लागि पनि असल होस्। बीजगुप्त, तिमीसँग यति मात्रै भन्नु छ कि श्वेताङ्कका दोषलाई तिमीले क्षमा गरे। यिनी अहिले अबोध छन्। संसारमा यिनी भर्खरै पदार्पण गर्दैछन्। यति भनेर रत्नाम्बर केली भवनबाट जानुभयो। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहनु भएको वाचन भगवती चरण वर्माको उपन्यास चित्रलेखाको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एडमिनिस्ट्रेसनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी भगवती चरण वर्माको उपन्यास चित्रलेखाको वाचन सुनिरहेका छौं। यसलाई नेपालीमा तारिणी प्रसाद कोरेलाले अनुवाद गर्नुभएको हो। अब चित्रलेखाको बाँकी अंश वाचन सुनौ। रत्नाम्बर जानुभएपछि बीजगुप्तले श्वेताङ्कलाई बहुतै गौरले हेरे। तिम्रो नाम श्वेताङ्क हो र आजदेखि तिमी मेरा सेवक भयौ। यति भनेपछि बीजगुप्तको मुखमा नजानी त मुस्कुराहट दगुर्यो। चित्रलेखातिर संकेत गरेर बीजगुप्तले भने, थाहा छ श्वेताङ्क यिनी को हुन्? श्वेताङ्कका आँखा रात्रिको समयमा प्रकाशले जगमगाइरहेका सुसज्जित केली भवनमा चित्रलेखाको मादक सौन्दर्यलाई देखेर तिर्मिर आयो। उनले भने, थाहा छैन। लौ त सुन, यिनको नाम चित्रलेखा हो र यिनी पाटलिपुत्रकी सर्वसुन्दरी नर्तकी भए तापनि मेरी पत्नी सर नै छिन्। त्यसकारण यिनी तिम्रो स्वामिनी पनि भइन्। यति भनेपछि बीजगुप्त हाँसे। तिमीले आश्चर्य माने होला, तर आश्चर्य माने कुनै कुरा छैन। यहाँ बसेर तिमी परिस्थितिलाई अप्नाउन सक्नेछौ। ल, यो मदिराको पात्र आफ्नो स्वामिनीलाई देऊ। यति भनेर बीजगुप्तले सुगन्धित मदिराले भरिएको स्वर्ण पात्र श्वेताङ्काको हातमा राखिदिए। श्वेताङ्कले मदिराको पात्र चित्रलेखातर्फ बढाए। मदिराको पात्र लिन लाग्दा श्वेताङ्कको हात चित्रलेखाको हातसँग स्पर्श हुन गयो। यस स्पर्शले श्वेताङ्कको सारा शरीरमा एक किसिमको कम्पन भयो। चित्रलेखाले श्वेताङ्कतिर हेरिन्। नवयुवक, तिमीलाई यस अनौठो संसारमा पहिलोपटक आएको उपलक्ष्यमा बधाई छ। यति भनेर उनले मदिराको पात्र रित्याइदिन्। त्यसै बेला प्रहरीले उच्च स्वरमा भन्यो, शुक्लाको बेला भइसक्यो। बीजगुप्तले चित्रलेखालाई सोधे, यहाँ बस्छौ कि आफ्नो भवन जान्छौ? चित्रलेखा उठिन्। टोकातिर जाँदै उनले भनिन्, यस समय आफ्नो घर जानु नै उचित हुन्छ, तर सायद एक्लै जान सकिन्न क्यार। त्यसबेला उनको पैर लरबराउँदै थियो। परिचारिकाले केली गृहमा प्रवेश गरिन्। बीजगुप्त पनि उभिए। हो, यस समय एक्लै जानु वास्तवमा असम्भव हुन्छ। केही बेरसम्म सोचेर बीजगुप्तले श्वेताङ्कलाई भने, टोकामा रथ उभिएको छ, त्यसमा बसाएर तिमी आफ्नो स्वामिनीलाई उनको भवनसम्म पुर्याइदेऊ। तबसम्म यहाँ तिम्रो शयनगृहको पनि प्रबन्ध हुनेछ। श्वेताङ्क चित्रलेखासँगै गए। बीजगुप्तले परिचारिकालाई श्वेताङ्कको शयनगृहको व्यवस्था गर्ने आज्ञा दिएर निद्रादेवीको शरण परे। कुमारगिरी योगी थिए। योगी किनभने उनले संसारलाई छाडिदिएका थिए। किन? कल्पनाको एउटा बेग्लै संसार प्राप्त गर्नका निमित्त, त्यो संसार सुखले परिपूर्ण हुनेछ भन्ने आशामा। यो जनकोलाहलसँग उनलाई अरुचि थियो। कल्पनाको मण्डल नै उनको क्षेत्र थियो। संसारमा उनलाई शान्ति थिएन, त्यसकारण शान्ति प्राप्त गर्न उनले निर्जनको शरण लिनु परेको थियो। संयम र नियम यसमा उनलाई विश्वास थियो। मनका इच्छालाई उनले वशीभूत पारेका थिए। योगी कुमारगिरीमा शक्ति पनि थियो, तर उनी ती शक्तिहरूको सञ्चय गर्नमा नै विश्वास राख्दथे, प्रयोग गर्नमा होइन। एकान्तमा उनको मन स्थिर रहन्थ्यो र एकाग्र चित्त भएर उनी अभ्यास पनि गर्ने गर्थे। उनको शरीर तपस्याको अग्निमा खारिएको थियो। तर उनलाई कुनै कष्ट भएको थिएन, शरीर खरिदै थियो। त्यस जलनको एक अलौकिक सुखको कल्पनाले त्यसलाई शीतल बनाइदिन्थ्यो। उनले सबै बासनालाई थिचिदिएका थिए, किनकि बासनाले गर्दा नै मनुष्य पाप गर्दछ। योगी कुमारगिरी सुखी थिए। उनी सधैँभरि विचार सागरमा डुबेरै रहन्थे। उनको संसार इच्छाको संसार थिएन र इच्छाको पूर्ति हुन नपाएबाट उत्पन्न परिताप पनि उनलाई थिएन। उनको जीवनको अकर्मण्यतालाई ज्ञान र विचारको आवरणले ढाकेको थियो। सुख कल्पना हो, तृप्ति हो। प्यास नै नभएको हुँदा तृप्तिको कुनै वास्तविक महत्व नभए तापनि त्यस्तो स्थितिमा हृदयमा कुनै किसिमको बोझा रहँदैन। वेदनाको पीडाको अनभिज्ञता नै त्यस बेला प्रधान रहन्छ। दुःखबाट शून्य र हलुङ्गो भएको हृदयलाई कल्पनाको संसारमा लग्न सजिलो पर्छ। योगी कुमार गिरी विस्मृतिको गर्भमा निवास गर्दथे। आत्मविस्मृति र कल्पनाको सजीवताको भ्रम यी दुवैमा अनौठो मादकता छ। एउटा थियो काल्पनिक आकांक्षा, अनि अर्को काल्पनिक तृप्ति पनि त्यसैमा थियो। कल्पनाबाट उत्पन्न यी दुवै सुखमा उनी मग्न रहन्थे। त्यसकारण कुमारगिरी योगी थिए। मधुपाल योगी कुमारगिरीका शिष्य थिए। कुमारगिरीको शक्तिबाट उनी परिचित थिए र साथसाथै चकित पनि। मधुपालले सोधे, देव संयमको लक्ष्य के हो? कुमारगिरी सम्हालिएर बसे, शान्ति, अनि शान्ति उत्पन्न आनन्द। मधुपालले फेरि सोधे, देव संसारको वास्तविक गति के हो? बाह्य दृष्टिले परिवर्तन र आन्तरिक दृष्टिले शून्य, शून्य र परिवर्तन, यसको विचित्र संयोगमा तिमीलाई सायद आश्चर्य होला। यी दुवै कसरी एउटै हुन सक्छन् भन्ने प्रश्न स्वाभाविक नै हुनेछ। तर मनुष्य जुन स्थितिमा परिवर्तन र भेदभावभन्दा माथि आइपुग्दछ त्यही नै ज्ञानको अन्तिम सिँढी हो। संसार के हो? शून्य। र परिवर्तन शून्यको गति हो। परिवर्तन कल्पना हो र कल्पना स्वयं नै शून्य हो। बुझ्यो? मधुपाल यो उत्तरबाट सन्तुष्ट हुन सकेनन्। देव तपाईँले संसारलाई शून्य भन्नुभयो, यो मैले बुझ्न सकिनँ। जुन वस्तु आँखाको अगाडि छ त्यो शून्य कसरी हुन सक्छ? कुमारगिरीले हाँसिदिए, यही त योगको आवश्यकता पर्छ। जुन बेला योगी आँखा चुम्लिन्छ त्यस बेला एक अखण्ड शून्य रहन्छ, अरू केही रहन्न। त्यही शून्यमा सुख दुःख, अनुराग विराग, दिन रात, ब्रह्म र माया सबै कुरा लोप भएर जान्छ। त्यही प्रकाशमय शून्यमा ऊ डुल्दछ र त्यसैमा ऊ निमग्न रहन्छ। जहाँबाट उसको उत्पत्ति भएको छ त्यही ऊ काल्पनिक जीवनको केही क्षणको निम्ति मिसिन्छ, अनि त्यही ब्रह्मले युक्त शून्यमा सदाको निम्ति मिसिने कार्यलाई मुक्ति भन्दछन्। यस प्रकार योगी यो शरीर छँदाछँदै पनि मुक्तिको अनुभव गर्दछ। आफ्ना गुरुप्रति मधुपालको श्रद्धा उम्लिएर आयो। गदगद भएर उनले गुरुको चरणमा आफ्नो मस्तक नुहाए। आफ्नो गुरुको अखण्ड ज्ञानमा उनलाई गर्व थियो र गुरु अच्युत छन् भन्ने कुरामा विश्वास। त्यसै बेला विशाल देवका साथ रत्नाम्बर कुमारगिरीको कुटीमा प्रवेश गर्नुभयो। रत्नाम्बरलाई अगाडि देखेर कुमारगिरी आसनबाट उठे। दुवैले आपसमा अङ्कमाल गरे। त्यसपछि रत्नाम्बरलाई आसन दिएर कुमारगिरीले सोधे, आचार्यले के कारणले यो कष्ट उठाउनु भयो? निश्चल भावले रत्नाम्बरले उत्तर दिनुभयो, अखण्ड तेजले विभूषित योगी कुमारगिरीबाट आफ्ना शिष्यलाई दीक्षित गराउनका निम्ति नै म उपस्थित भएको हुँ। कुमारगिरीले भने, आचार्य यस तुच्छ सेवकलाई एउटा साह्रै नै ठूलो स्थानमा राख्दै हुनुहुन्छ र म त्यसका निम्ति सर्वथा अयोग्य छु। होइन योगी कुमारगिरी, यो तिम्रो उदारता हो। तिमी वास्तवमा श्रेष्ठ छौ। तिमी संसारबाट धेरै माथि उठिसकेका छौ र म अझसम्म पनि संसारमा नै छु। जब कुनै समस्यालाई सुल्झाउनमा केवल तर्क मात्र पर्याप्त हुँदैन, अनि अनुभव तथा कल्पनाको आवश्यकता हुन जान्छ। तिमीमा ज्ञान छ र कल्पना छ, मसँग केवल अनुभव मात्र छ। त्यसकारण तिमी कहाँ आएको छु? तिमीसँग बसेर मनुष्य जीवनका जटिलभन्दा जटिल समस्याहरू सफलतापूर्वक समाधान गर्नमा सफल हुन सक्छ। यसकारण विशाल देवलाई म तिम्रो शिष्य बनाउन चाहन्छु। योगी कुमारगिरी, तिमी मेरो यो अनुरोध स्वीकार गर्ने छैनौ, मेरो यो प्रार्थना अवश्य स्वीकार गर्नेछौ। कुमार गिरीले विशाल देवतिर हेरे। बच, जीवनको कुन समस्याको समाधानको निम्ति तिमी मलाई म कहाँ आउनु पर्यो? विशाल देवले कुमार गिरीलाई अभिवादन गरी शान्त भावे उत्तर दिए। देव, म जान्न चाहन्छु कि पाप के हो? कुमार गिरी हाँसे, उनको हाँसोमा माधुर्य थियो। उनले भने, तिमी जान्न चाहन्छौ कि पाप के हो? र पाप के हो यो प्राय अनुभवबाट नै जान्न सकिन्छ। मसँग बसेर तिमीलाई पापको अनुभव हुन सक्दैन। मेरो क्षेत्र हो संयम र नियम। संयम र नियमबाट पाप टाढा रहन्छ। तैपनि आचार्यको अनुरोध छ कि म तिमीलाई आफ्नो शिष्य बनाऊ। शिष्य बनाउनुभन्दा पहिले तिमीलाई र आचार्यलाई यो स्पष्ट भनिदिनु उचित हुनेछ कि म तिमीलाई पुण्यको रूप देखाइदिनेछु र पुण्यलाई चिनेपछि तिमी पापलाई चिन्न सक्नेछौ। कुमार गिरीको कुरा सुनेर रत्नाम्बर मनमनै मुस्कुराउनु भयो। उहाँले भन्नुभयो, योगी कुमार गिरी, तिमीले उचित कुरा भन्यो। कुनै पनि समझदार व्यक्तिलाई यसमा विरोध हुन सक्दैन। त्यसो भए आचार्यको अनुरोध स्वीकार छ। रत्नाम्बर जान भनी उठ्नुभयो। लौ त योगी कुमार गिरी, त्यसो भए म अब तिम्रो आज्ञा चाहन्छु। तिमीलाई सायद आश्चर्य होला, तर पाप के हो भन्ने कुरामा आफैलाई पनि थाहा छैन। वर्षौंको अध्ययन र अनुभव भए तापनि पूर्ण ज्ञानको थाहा पाउन सकेको छैन। आफ्ना शिष्यहरूलाई मैले योग्य व्यक्तिहरूको आत्मा सुम्पिएको छु। अब म अलिकति तपस्या पनि गर्नेछु। जुन कुरा मैले अध्ययन र अनुभवबाट जान्न सकिनँ, त्यसलाई आराधना र साधनाबाट जान्न सक्छु कि भनी हेर्नु छ। त्यति भनेर रत्नाम्बर त्यहाँबाट हिँड्नुभयो। रत्नाम्बर जानुभएपछि कुमार गिरीले विशालदेवलाई संकेतबाट बस्न लगाए। बत, तिमी मेरा शिष्य भयो, तिमीसँग अहिले म केही प्रश्नको उत्तर चाहन्छु। थाहा छ वासना के हो? विशालदेवले उत्तर दिए। देव, वासना इच्छाहरूको दोस्रो नाम हो। ठिक, तर मनुष्यको जीवनमा वासनाको के स्थान छ भन्ने कुरा पनि थाहा छ? कुमार गिरीले सोधे। सायद छैन, र यो कुरा तिमीलाई म आज बताउँछु। वासना पाप हो, जीवनलाई कलुषित बनाउने एकमात्र साधन हो। वासनाबाट प्रेरित भएर मनुष्य ईश्वरीय नियमको उल्लङ्घन गर्दछ र त्यसमा डुबेर मनुष्य आफूलाई र आफ्नो रचयिता ब्रह्मलाई बिर्सिन्छ। त्यसकारण वासना त्याज्य हो। यदि मनुष्यले आफ्ना इच्छाहरूलाई छोड्न सक्यो भने ऊ धेरै माथि उठ्न सक्छ। ईश्वरका तीन गुण छन्, सत, चित र आनन्द। यी तीनवटै गुणले वासनारहित विशुद्ध मनलाई प्राप्त हुन सक्छ। तर वासना छ भने त्यसमा ममत्व प्रधान रहन्छ, अनि ममत्वको भ्रान्तिकारक आवरण छ भने यी तीन गुणमध्ये कुनै एउटालाई पाउन पनि असम्भव हुन्छ। विशालदेव, मेरा शिष्य भएर तिमीले पहिलो कार्य गर्नुपर्नेछ, वासनालाई त्यागेर आफ्नो मनलाई शुद्ध बनाऊ। यो एक तपस्या हो, तर यो तपस्यामा दुःख छैन। इच्छाहरूलाई थिचेर राख्नु उचित होइन। इच्छालाई उत्पन्न नै हुन नदेऊ। कथम कदाचित एकपटक इच्छा उत्पन्न भयो भने फेरि त्यसले प्रबल रूप धारणा गर्दछ। त्यसकारण तिम्रो कर्तव्य हुनेछ इच्छाहरूलाई सदाका निम्ति मारिदिनु। भन, यति गर्न सक्छौ? विशालदेवले उत्तर दिए, देव, म यति गर्ने प्रयत्न गर्दछु। गर्न सक्छु वा सक्दिनँ यो म भन्न सक्दिनँ। तपाईँले बताउनु भएको मार्ग सरल छ, तर त्यसमा विरोधाभास अवश्य छ। वासनाहरू हनन गर्नु के जीवनका सिद्धान्तको प्रतिकूल होइन? देव, जब तपाईँ यस सम्बन्धमा मेरो भ्रम निर्धारण गरिदिनुहुन्छ, त्यसबेला म तपाईँबाट निर्धारित मार्गमा हिँड्नेछु। विशालदेवले उत्तर दिए, देव, म यी दुई कुरालाई मान्दछु। कुमार गिरी सम्भवतः विशालदेवबाट यो उत्तर पाउनका निम्ति तयार थिए। उनले भने, तिमीले ठिकै भन्यो विशालदेव, किनकि तिमीमा एक गुरुको प्रभाव छ। त्यस प्रभावलाई हटाएर मलाई तिमीमा आफ्नो प्रभाव जन्माउनु परेको छ। म तिम्रो भ्रम निवारण गरिदिन्छु, तर आज होइन। भ्रममा परेका गुरुका शिष्यका भ्रम हुनु स्वाभाविक नै हो। तर देख्दैछु विशालदेव कि आचार्य रत्नाम्बरको विचार कुनै अंशमा नास्तिकतातिर ढल्केको छ। म आस्तिक हुँ। मबाट केही सिक्नुभन्दा पहिले तिमीले दुईटा कुरा मान्नुपर्छ। पहिले त यो कि ब्रह्म छ, अनि दोस्रो त यो कि कर्तव्य जीवनको प्रधान अङ्ग हो। विशालदेवले उत्तर दिए, त्यसो भए म निश्चिन्त भएँ। म तिमीलाई दीक्षा दिन्छु र तिमीलाई मुक्तिको मार्ग देखाएर पापसँग परिचित गराइदिन्छु। श्वेतांक ब्रह्मचारी थिए। अनुभव रहित अध्ययन उनको क्षेत्र थियो र ध्येय थियो ज्ञान। त्यसबेला उनको उमेर प्राय 25 वर्षको थियो। यस उमेरमा नै उनले दर्शन तथा स्मृतिको अध्ययन गरिसकेका थिए। उनले व्याकरण पढेका थिए र साहित्यको पनि अध्ययन गरेका थिए। काव्यमा प्रेमको सजीव वर्णनलाई उनले ध्यानले पढेका थिए। त्यसलाई बुझ्न प्रयत्न पनि गरेका थिए तर बुझ्न सकेका थिएनन्। स्त्रीलाई उनले चिनेका थिएनन्। यौवनको मादकताको उनलाई परिचय थिएन। बीजगुप्तको भवनमा ब्रह्मचारी श्वेताङ्क र नर्तकी चित्रलेखाको साथ हुन गयो। बीजगुप्तले जुन बेला चित्रलेखालाई श्वेताङ्कसँग परिचय गराएका थिए, बीजगुप्तले केवल ठट्टा गर्न खोजेका थिए। जब उनले परिस्थितिका उप गौर गर्न लागे अनि उनलाई अनौठो लागेको थियो, ब्रह्मचारी र नर्तकी बीजगुप्त यो संयोग देखेर हाँसे। तर बीजगुप्तको आँसुले श्वेताङ्कको जीवनमा भने हलचल मचाउँदै थियो। प्राय हर रोज रातको बेला श्वेताङ्कलाई चित्रलेखाका साथ उनको भवनसम्म पुर्याउन जानुपर्थ्यो। त्यसबेला चित्रलेखा नशामा उत्ताउलिरहन्थिन्। चित्रलेखाका आँखाको मादकताले श्वेताङ्कको हृदयमा एक प्रकारको कम्पन उत्पन्न गराउँथ्यो। स्त्री र मदिरा तेलले भरिएको प्रज्वलित ज्योति थियो, जसको चारैतिर श्वेताङ्क एउटा पुतली झैँ रिङ्गिरहेको थियो। श्वेताङ्क जब चित्रलेखालाई हेर्दथे, त्यसबेला उनी एक विचित्र प्रकारको सुखको अनुभव गर्थे। यो सुख के थियो? अज्ञात चाहनाको कम्पन, चित्रलेखाका अर्धनिर्मित लोलाएका आँखा। जुन बेला श्वेताङ्कको आँखासँग जुद्ध थियो, त्यसबेला श्वेताङ्क पागल चाहिँ लट्ठिन लाग्दै थिए। बीजगुप्तको भवनमा श्वेताङ्कको गणना बीजगुप्तका भाइ सरह हुन्थ्यो। बीजगुप्तका सेवकहरू श्वेताङ्कलाई आफ्ना हाराहारका मान्दैनथे। उनीहरू बीजगुप्तलाई माने जस्तै श्वेताङ्कलाई आफ्नो स्वामी जस्तै मान्थे। भोगविलासका समस्त साधन श्वेताङ्कलाई उपलब्ध थियो। नगरका प्रभावशाली व्यक्तिसँग उनको परिचय भएको थियो। कुनै गहिरो अन्धकारबाट निस्केर श्वेताङ्क कुनै अलोकमय संसारमा आइपुगेका थिए। त्यसकारण आफ्नो स्थितिका सम्बन्धमा उनले स्वयं नै विश्वास गर्न सकेनन्। तर अलिअलि गर्दै उनी आफै नै परिस्थितिको अनुकूल हुँदै गए। संसारमा नै छु भन्ने उनलाई अनुभव भयो। पाप र पुण्यको माझमा नै छु भन्ने उनलाई लाग्यो। उनलाई लाग्यो कि उनको चारैतिर बासनाको जमघट छ। उनलाई यो अनुभव भयो कि उनी संसारको लहरमा बग्दैछन्। त्यस दिन कारणवश बीजगुप्त बाहिर गएका थिए। यति आवश्यक र अपर्झट काम आइलागेको थियो कि बीजगुप्त साँझमा फर्किन सकेनन्। निश्चित समयमा चित्रलेखाको रथ बीजगुप्तको ढोकामा रोकियो। स्वामी नभएको घरमा चित्रलेखालाई श्वेताङ्कले स्वागत गरे। दुवैजना बीजगुप्तको बैठकमा गए। बीजगुप्तलाई नदेखेर चित्रलेखाले सोधिन्, तिम्रा स्वामी कहाँ छन्? तिम्रा स्वामी कहाँ छन्? ब्रह्मचारीले नर्तकीको मुखबाट यो प्रश्न सुने। उनलाई यो नराम्रो लाग्यो। यो वाक्य तीर जस्तै धारिलो थियो। यही वाक्य यदि कुनै अर्कै साधारण स्त्रीको मुखबाट निस्केको हुँदो हो त सायद श्वेताङ्क यसको कटु उत्तर दिने थिए होलान्, वा नराम्रो नै मान्ने थिएनन् क्यार। श्वेताङ्कलाई पहिलोपटक आफ्नो स्थिति तथा लघुताको आभास भयो र साथै उनलाई परिताप पनि भयो। तर आफ्ना मनोभावलाई थिचेर उनले उत्तर दिए, देवी कार्यवश उहाँ कतै बाहिर जानुभएको छ। चित्रलेखाले सोधिन्, उहाँ कहिलेसम्म आउने सम्भावना छ? आउँदै हुनुहुँदो हो। श्वेताङ्क, मलाई प्यास लागेको छ। श्वेताङ्क उभिए। उनलाई आफ्नो स्थितिको ज्ञान भइसकेको थियो। साथसाथै उनले बीजगुप्तका ती शब्द पनि सम्झिए, चित्रलेखा तिम्री स्वामिनी हुन्। आफ्नो हातले उनले स्वयं नै स्वर्ण पात्रमा शीतल जल लिएर आए। पानी देखेर चित्रलेखा मुस्कुराइन्। श्वेताङ्क, तिमी एकदम नै केटाकेटी छौ। चित्रलेखाको यो व्यङ्ग्यलाई श्वेताङ्कले बुझ्न सकेनन्। देवी, मबाट के भूल हुन गयो? यसपटक उनले चित्रलेखा जोडसँग हाँसिदिन्। श्वेताङ्क, तिमीले अझ पनि बुझ्न सकेनौ। प्यास तृप्त हुने वस्तु होइन। आगोलाई पानीको आवश्यकता पर्दैन, त्यसलाई त घिउको आवश्यकता पर्छ, जसले यसलाई झन बढ्ता धन्काउँछ। जीवन एक अविकल प्यास हो, त्यसलाई तृप्त गर्नु जीवनको नै अन्त गर्नु हो। मलाई पानीको आवश्यकता छैन, मलाई मदिरा चाहिएको छ। यो उत्तर सुनेर श्वेताङ्क चकित भए। कस्तो भयानक कुरा थियो, तर कति तर्कपूर्ण। श्वेताङ्क पनि हाँसे। मलाई पाटलिपुत्रकी सर्वसुन्दरी स्त्रीको शिष्य बन्नुपर्छ क्यारादेवी, यति भनेर चित्रलेखाका अगाडि उनले मदिराको प्याला बढाए। एक गुटको पिएर चित्रलेखाले मदिराको प्याला श्वेताङ्कका अगाडि राखिदिइन्। त्यसबेला उनी तकियामा आँट लगाएर बसेकी थिइन्। उनको कपालको पछ्यौरा तल झरेको थियो र उनको कपाल अन्धकार जस्तो कालो थियो। उनको कपालमा उनिएको मोतीको माला प्रकाश चाहिँ चम्किरहेको थियो। उनको कपालमा कति सुन्दर उनको केश। श्वेताङ्कले कहिले पनि यस्तै अनुपम सुन्दरीको कल्पनासम्म गरेको थिएन। चित्रलेखाको यौवन उन्मादको प्रतिबिम्ब थियो। उनको गालामा लाली थियो। उनको ओठ मन्द मुस्कानका परागले भिजेको थियो। उनको आँखा हाँसिरहेका थिए। श्वेताङ्क चुपचाप चित्रलेखाको सौन्दर्यलाई निहालिरहेका थिए। चित्रलेखाले सोधिन्, तिमीले मदिरा खाएको म देख्दिन नि श्वेताङ्क? मैले तिम्रो अगाडि मदिरा पात्र बढाइदिएको छु, तर तिम्रो हात यसलाई मुखसम्म लग्ने साहस गरिरहेको छैन। म तिमीसँग एउटा प्रश्न सोध्छु, त्यसको ठिक ठिक उत्तर दिनुपर्छ। श्वेताङ्कले आफ्नो टाउको निहुराइदिए। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन भगवती चरण वर्माको उपन्यास चित्रलेखाको वाचन हो। यसलाई नेपालीमा तारिणी प्रसाद कोरेलाले अनुवाद गर्नुभएको हो। श्रुति सम्वेकमा आजदेखि हामीले चित्रलेखाको वाचन शुरू गरेका हौं। यसको दोस्रो श्रृंखला अर्को शुक्रबार वाचन हुनेछ। त्यसअघि मंगलबारको श्रुति सम्वेकमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्रि। Na 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 na